अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक
तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर। नमस्कार, यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविरलाई कुरेर बसिराख्नुभएका तपाईँ समस्त प्रियजनप्रति हार्दिक अभिवादन अनि साहित्यिक स्वागतम समर्पण गर्छु। म रूपिन्द्र प्रभावी हरेक हप्ताको बिहिबार राति सभा 9 बजेदेखि कृति वाचन गरिने कार्यक्रम शब्द शिविर तपाईँ रेडियो बाराही 99.2 MHz र www.barahiradio.com मार्फत श्रवण गर्दै आउनु भएको छ। प्रियजन, आजदेखि शब्द शिविरका हरेक श्रृङ्खलाहरू तपाईँ युवा साहित्यकार अर्जुन दृष्टि पौडेलले निर्माण गर्नुभएको ब्लगबाट डाउनलोड वा प्रत्यक्ष श्रवण गर्न पनि सक्नुहुन्छ, जसका लागि तपाईँले www.arjundristi.blogspot.com मा लगन गर्नुपर्ने हुन्छ। शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै लेखेर पठाउनको लागि पनि हामी अनुरोध गरिराखेका छौँ। तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुहोस् र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस्। RUPINDRA रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिएर आफ्ना कुराहरू लेख्नुहोस् र पठाउनुहोस् 2426 नम्बरमा। अथवा तपाईँ इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shabdashibir@gmail.com को ठेगाना पनि प्रयोग गर्न सक्नुहुन्छ। उपन्यासकार नवराज ढकालको उपन्यास हामी शब्द शिविरका विगत केही श्रृङ्खलादेखि निरन्तर वाचन गरिराखेका छौँ। आजको श्रृङ्खला शब्द शिविरको पुलिक वाचनको 5 श्रृङ्खला हो। उपन्यासकार नवराज ढकालले नेपाली जनताले देखेको नयाँ नेपालको सपनालाई समेटेर पुलिक उपन्यास निर्माण गर्नुभएको छ, रचना गर्नुभएको छ र पोखरेली साहित्यलाई यसले एक इट्टा थपेको अनुभूत हामीले गरेका छौँ, आम पोखरेलीले पनि गरिरहेका छन्। आज पनि शब्द शिविरमा उपन्यासकार नवराज ढकालको उपन्यास पुलिकको वाचन हुनेछ। पुलिक सुन्नै यहाँहरू आतुर हुनुहुन्छ, तसर्थ पनि प्रियजन प्रस्तुत छ पुलिक वाचनको शब्द शिविरको यो नवीन श्रृङ्खला। वासन्ती बाघले वातावरणलाई चारैतिरबाट ढकमक्क ढाकिसकेको थियो। चिलाउनेको कालो ठुटोमा पनि बैँसालु काइना पलाउन थालेका थिए। रागिनीको घर छेउको सिसोको रुखमा पनि भर्खर पल्लवी पालुवा चढ्दै थियो। रागिनी प्रकृतिको रागमा भुल्दथे। एका बिहानै कोइली आएर कुहु 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 गर्न थाल्यो। रागिनी जिउ तन्काउँदै हाय काडेर उठे। झ्यालबाट पारिजातको फुलको मगमग बासना भित्र पस्दा ऊ मोहित भए। बिहानै वातावरणको रौनकले ऊ निकै प्रफुल्ल भएकी थिए। उसले झलक्क पुलिकलाई सम्झे, कतै ऊ आउँदै त छैन। ऊ पुलकित भए, नाइ कहाँबाट आओस्। उसको निराशा बोल्यो। ऊ बाहिर बरन्डामा उभिएर तनक्क तन्कँदै थिए। उसको मोबाइलको घन्टी बज्यो। उडेर जुन सुन्छु भन्थे। ऊ कुनै उत्साह बिना फोन उठाउन कोठाभित्र पसे। पुलिकको फोन थियो। उसको सारा शरीरभरि बिजुलीको तरङ्ग फैलियो। हातखुट्टा फत्रक्क गले। असिना र पसिना भई ऊ उसले थरथर कामेको हातले मोबाइल टिपी। घन्टी बन्द भयो। ऊ निराश भई मोबाइलको घन्टी फेरि बज्यो। ऊ कामेको स्वरमा बोले, पुलिक तिमी ठिक छौ। केही बेरको कुराकानी पछि उसले हुन्छ भनेर मोबाइल बिस्तारामा राखी। रागिनी कपडा पनि नबदली चिच्याउँदै बाहिर निस्किए। मम्मी मम्मी, पुलिकको फोन, मलाई पुम्दी शान्ति स्तूपमा भेट्न बोलाएको छ, म जान्छु है। लामो समयपछि फर्किएको उसको खुसी देखेर सामना ढुक्क त भए, तर सम्भावित सङ्कटको भयले उसलाई तर्सायो। उसले तिमी एक्लै जाने, म पनि जान्छु हुन्न भने रागिनीलाई पुलिकले एक्लै आउन भनेको हुनाले आफू एक्लै जाने जिद्दी गरी। रागिनी सामनाको सबभन्दा ठूलो कमजोरी थिए। ऊ रागिनीलाई हप्काउने, गाली गर्ने वा सम्झाउने प्रयास नै गर्न सक्दैन थिए। ऊ रागिनीको अनुहारमा जे गर्दा खुसी छाउँथ्यो त्यही गर्ने छुट दिन्थे। आमा चुप लागेको देखेर रागिनीको भुइँमा खुट्टा रहेन। मौनतालाई स्वीकृति ठानेर रागिनी बिहानको चिया पनि नपी पुलिकलाई भेट्न भने हानि शान्ति स्तूपतिर। पुलिस सेनाको संयुक्त टोलीले कोम्बिङ अपरेसनलाई तीव्र बनाएको थियो। यस अपरेसनको उद्देश्य विद्रोहीलाई सहयोग र समर्थन गर्नेहरूको गिरफ्तारी गरी छापामारहरूको सुराकी गर्न लगाए आम हत्या गर्ने रहेको थियो। यस अपरेसन सुरु भएपछि कैयौं निरपराध नागरिकलाई सेनाले जिउँदै जलाएर बंकरमा फालेका घटनाहरू सार्वजनिक भइरहेका थिए। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउँदैनथे। चेलीबेटीहरूलाई आतंकवादीहरूलाई सहयोग गरेको न्युमा सामूहिक रूपमा बलात्कार गर्ने पाशविकताको राज हुन थालेको थियो। सारा देश युद्धको विभीषिकाको भुमरीमा फँसेको थियो। विद्रोहीका नेताहरूको टाउकाको मोल तोकिएको थियो भने स्कूल कलेजहरू सेनाका ब्यारेकमा परिणत भएका थिए। सहरभरि बख्तर बन्द गाडीहरू आतंक बोकेर गुडिरहेका देखिन्थे। हतियारधारीहरू सडक पेटीमा डुलिरहेका हुन्थे। मानव शिकारका निम्ति तिनका आँखामा भय मात्र देखिन्थ्यो। मानिसहरू यन्त्र जस्तै आफ्ना शरीरलाई आफै भित्र लुकाएर हानिएका देखिन्थे। गन्तव्यतिर रागिनी आफ्नो मनलाई शरीरबाट अलग पारी पुम्दी भुम्दी स्थित जापानिज गुम्बा शान्ति स्तूप जाने उकालो बाटो लाग्दै थिए। उसले त्यति बेला देशमा चलिरहेको मानव शिकारलाई भुलेकी थिए। उसले भुलेकी थिए कि पुलिकलाई पुलिस सेनाले भेट्टाए गोलीले उडाइदिन्थ्यो। पसिनाले नितृक्क भिजेकी रागिनी चिलाउने रुखको फेदमा आडेस लागेर बसेकी थिए। डाँडामाथि ड्याङ 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 गोली पड्केको आवाज सुनियो। सारा डाँडै हल्लाउने गरी बम पड्क्यो। मान्छेहरू भागा भाग गर्दै थिए। कैयौं घाइते भएका थिए भने कतिलाई पुलिस सेनाले घिसार्दै थिए। रागिनी छाँगाबाट खसे जस्ती भए। उसलाई रिङ्गटा लागेर आयो। झोलाबाट पानीको बोतल झिकेर पानी पिए। ऊ निकै आत्तिएकी थिए। उसले सोचे पुलिकलाई केही भयो कि उसलाई केही भएको भए त्यसको दोषी म नै हुँ। म यही भिरबाट। तर उसले आफूलाई नियन्त्रणमा राखिए। उसको मनले हरेस नखा भने उसलाई पुलिकको लडाईँ त्यत्तिकैमा कसरी समाप्त हुन सक्थ्यो र उसको पुलिकलाई भेट्ने चाहना पूरा हुन सकेन। ऊ मन अघाउन्जेल रोएर साँझ घर फर्केकी थिए। आधा रातमा उठेर उसले पुलिकले बेपत्ता हुनु अघि लेखेको पत्र झिकेर फेरि पढी। प्रिय रागिनी, आफूलाई नभेटी बेपत्ता भएकोमा सायद तिमी मसँग रिसाएकी छौ। म पनि तिमीलाई धेरै माया गर्छु। तिमीले जति नै कहिलेकाहीँ त सबै थोक छोडेर तिमीलाई मात्र अँगालौ जस्तो लाग्छ, तर मेरो जीवनको अर्को पाटो पनि छ। त्यसले मसँग व्यक्तिगत स्वार्थको त्याग र बलिदानको माग गर्दछ। अन्याय र विभेदको शिकार बनेका मेरा बाबुआमा जस्तै तमाम मानिसहरूका निम्ति माया, मोह, लोभ र लालच सबै छोडी बलिवेदीमा चढ्न प्रेरित गर्दछ। तिमीलाई थाहा नै छ कि म कस्तो पारिवारिक सामाजिक परिवेशबाट आएको हुँ। म हरेक अभाव र पीडाबाट गुज्रेर यहाँसम्म आएको छु। मैले भोकको रोदनबाट निश्चित आक्रोशको आगो देखेको छु। अन्यायको जाँतोमा पिसिएर धुलो धुलो भएका जीवनलाई नजिकबाट छोएको छु। कुपोषणले सुनिएको शरीर लिएर हिँडेका केटाकेटीहरूको रुन्ची अनुहारले मलाई गहिरो गरी प्रभाव पारेको छ। धार्मिक अन्धताका कारण जीवनको अर्थ नै नबुझ्दै बालिका अवस्थामा विधवा भनेका नारीहरूको रुवाईले म बेस्तरी छोइएको छु। त्यस रोदनमा तिम्री आमा, मेरी आमा र अन्य धेरैका आँसुहरू मिसिएका छन्। हो, म पनि तिम्रो बाहुमा बेरिएर संसारका सबै सुख भोग गर्न चाहन्थे। प्रेमको सागरमा पौडी खेल्दै त्यहाँ केवल तिमी र म, हाम्रो छुट्टै संसार, हामी निष्फिक्रीसँग एक अर्काको रहर मेटाउन सबै सीमाहरू तोड्दै दुई ज्यान एकै, कस्तो हुन्थ्यो होला त्यो जीवन। तर म त बहकिन पो थालेछु। प्रिय, तिमीलाई थाहा नै छ यो धरती बाँदरको हातमा परेको नरिवल जस्तै भएको छ। यसलाई बदमासहरूले रस चुसेर फ्याँकेको उखुको खोया बनाएका छन्। आफ्ना तुच्छ स्वार्थ पूरा गराउन यसलाई तिनीहरूले कौडीको मोलमा लिलाम गरेका छन्। एक बहुमूल्य हिरा यो धरतीले अहिले जुवाको खालमा च्याखेमा समेत नबिक्ने खोटो मोहरमा परिणत भएको छ। यसरी मातृभूमि अपमान र विभेदको दुनधुभीमा दन्किरहेका बेला भन त म कसरी प्रेमको भाङ पिएर चिर निन्द्रामा निदाउन सक्छु। आमाका अङ्ग प्रत्यङ्ग आगोको लपकामा जल्दै र गल्दै गरेको बेलामा मैले मेरो अन्तस्करणको जलनलाई रोक्न सक्नुपर्छ। वास्तवमा तिम्रो समर्पणले मलाई बाँच्ने र केही गर्ने प्रेरणा दिएको छ। म चिन्तित छु कि कतै म तिम्रो कोमलताको दुरुपयोग नगरौँ। प्रिय, मैले तिम्रो भावनामा चोट पुर्याएको भए मलाई माफ गर। म हजारौँ मृत्युलाई जिती यस धरतीलाई हरेक प्रकारका विकृति र विसङ्गतिबाट मुक्त गराएर फर्कानेछु। तिमीलाई आफ्नै बनाउन प्रेमको चौतारीमा वर पिपल रोप्ने आशाका साथ, बाँकी अर्को युगमा पुलिस। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको सुनेर रागिनीले अर्ध पागल जस्तै भएर अस्पतालका सैयाहरू चहारी पुलिकको खोजीमा। मृतकहरूको नामावलीमा आँखाबाट आँसु झार्दै पुलिकलाई खोजी। उसले गिरफ्तारहरूको नाममा पनि पुलिकको नाम नदेखेपछि रागिनी केही आश्वस्त भई सोची कतै पुलिक दोहोरो फायरिङबाट भाग्न सफल भएको होस्। तीन दिनपछि रागिनी पनि बेपत्ता भए। नेपालको सदरमुकाम तानसेन देशकै पुराना शहरहरूमध्ये एक हो। नागबेली कालो सडकले फेटा बेरे झैँ हरियो डाँडालाई फनफनी बेरेर डाँडाको शिरमाथि उक्लिएपछि डाँडाको शिरोच्छेद गरेर बनेको पहाडी मैदानमा घरहरू उभिँदा तानसेन बजार बनेको सहजै अनुमान लगाउन सकिन्छ। चारैतिर सल्लाघारीले घेरिएको तानसेन आकाशको आँगनमा हुर्किएकी हरियो रङ्की परी जस्तै मुस्कान छोड्छ। पालपाली राजाले बनाएको तानसेन दरबार सामन्ती शासनको मग्न मनोरथ कुदाउने जीवित इतिहास बनेको थियो। पश्चिमका पहाडी जिल्ला र उत्तरी तराईलाई जोड्ने सामरिक महत्वको ठाउँ हो तानसेन। पोखराबाट पहिलो डाकवाला गाडी तानसेनको उकालो चढेर चिठी चपेटा छोडी तराई झर्दथ्यो। जति प्राकृतिक सुन्दरता थियो त्यति अव्यक्त आतंकको बास थियो। तानसेनको हावाका कारण शाही सेनाको एउटा टुकडी त्यही दरबारमा बसेर आतंक मचाउँदै थियो। विद्रोही र दरबारैया सेना दुवैका निम्ति तानसेन अहमको विषय बन्नु स्वाभाविक थियो। अछाम मंगलसेन लगायतका ठाउँहरूमा सफलतापूर्वक आक्रमण गरेको पुलिकको जनमुक्ति सेनाले तानसेन बजारमा मध्यरातमा धावा बोलेको थियो। मध्यरातमा तानसेन बजारको वायु पनि निदाइरहेको थियो। त्यहाँ रातभर बत्ती बल्दथ्यो। त्यस रात सारा सहर अन्धकारमा डुबेको थियो। छापामारहरूले ब्ल्याक आउट गरेकाले सेतो पनि कालो र कालो पनि कालै देखिन्थ्यो। रुख मान्छे मान्छे रुख छुट्याउने गाह्रो। घर पहाड अनि पहाड नै घर। ब्ल्याक आउटको सूचना बजारवासीहरूलाई हप्ता दिन पहिले दिइएको हुनाले सडकमा बाटो मात्र भेटिन्थ्यो। मान्छेहरू सिरकभित्र लुकेर सबै कुरा हेर्ने योजनामा थिए। साँझ पर्दा नपर्दै सबै झ्यालढोका बन्द भएका कारण सहर मसान घाटमा परिणत भएको थियो। आक्रमणको सूचना पुलिस सेना र कर्मचारीलाई पनि दिइएको थियो। ज्यानको ज्यादा माया हुनेहरू कोही बिरामी भएको कोही आमाको मृत्यु भएका जस्ता बहाना बनाउँदै धमाधम बिदामा बसेका थिए। पुलिकले छापामार दस्तालाई तीन घेरामा विभाजन गरी आक्रमणको योजना बनाएको थियो। गोलो घेराको केन्द्रमा आधुनिक हतियार र गोली गट्ठा चलाउन सक्ने तालिम प्राप्त छापामारलाई राखिएको थियो। बीचमा खुकुरी भाला हँसिया आदि जस्ता घरेलु हतियार लिएका अर्धसैन्य दस्तालाई राखिएको थियो भने परिधिमा लाठी मुङ्ग्रा र ढुङ्गा लिएका जनताहरूको ठूलो समूह बसेको थियो। पुलिकले आत्मसमर्पण गरी हतियार बुझाउनेलाई बाँच्न दिने आदेश दिएको थियो। तर आइलाग्ने माथि जाइलाग्ने नीति बनाएको थियो उसले। आधा घण्टाको फौजी प्रशिक्षण पश्चात हजारौंको संख्यामा रहेको जनमुक्ति सेनाले शहरमाथि माइकबाट आक्रमणको घोषणा गर्यो। सहकमाण्डर प्रभाकरले आक्रमणको घोषणा गर्दै ऐलान गर्यो, सम्पूर्ण तानसेनवासी न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, अबको केही क्षणमा नै जनमुक्ति सेनाले तानसेन दरबारमा आक्रमण गर्दैछ। अबको छ घण्टा कोही पनि घरबाट बाहिर ननिस्कनुहोला। सुरक्षा निकायका प्रहरी तथा सेनाका जवान दाजुभाइहरू, अबको 30 मिनटभित्र हात हतियार हामीलाई बुझाएर आत्मसमर्पण गर्नुहोस्। तपाईँको ज्यान सुरक्षित रहनेछ, नत्र युद्धका लागि तयार हुनुहोस्। जनमुक्ति सेना पश्चिम कमान्डले पूरा तानसेन बजारलाई चारैतिरबाट घेरिसकेको छ। डाँडामाथिबाट आएको यस्तो चेतावनीले सेना र प्रहरीमा खैला बैला मचियो। भागा भाग र दौडा दौड हुन थाल्यो। केही हतियार फ्याँकेर जङ्गलतिर भागे भने केहीले अन्धाधुन्ध गोली र बम प्रहार गर्न थाले। ब्यारेकबाट आक्रमणको घोषणा भएपछि जनमुक्ति सेनाले पनि जवाफी कारवाही सुरु गर्यो। पूरा तानसेन बजार एकै क्षणमा रणभूमिमा परिणत भयो। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत लगायत तानसेन दरबारमा रहेको सेनाको ब्यारेक सबैमा छापामारहरूले एकैचोटि हमला गरेका थिए। गोली र बमको आवाजले सारा पहाड थर्कियो। कालो आकाश बारूदको तुवालोले ढाकियो। मान्छेका कानका जालीहरू फुटे। आत्मसमर्पण गर्नेको लाम लाग्यो। मृतक र घाइतेको लेखा जोखा भएन। बिहान 7 बजेसम्म चलेको युद्धले तानसेन बजार हिरोसीमामा परिणत भएको थियो। कुकुरहरूको वाक्य बन्द भएको थियो। सूर्य उदाउन डराइरहेको थियो। चन्द्रमा नउदाउँदै अस्ताएको थियो। घरहरू बारूदको धुवाले ढाकिएका थिए। भान्चरी र मैनाहरूले रातमै गुण सारिसकेका थिए। अन्त्यमा प्रभाकरले युद्ध जितेको घोषणा गर्यो। उसले जनमुक्ति सेनाले प्रहरी र सेनाका सम्पूर्ण हात हतियार र गाडीहरू कब्जामा लिएको जानकारी दियो। प्रमुख जिल्ला अधिकारी र सेनाको प्रीतनापति बेपत्ता भएका थिए। बिहानको कलिलो घामलाई विजयोन्मादका साथ रातो सलाम गर्दै हाम्रो छापामार हाम्रो लाल सेना राइफल भिरेर परेड खेल्दैछन् बोलको गीत गाउँदै कब्जामा लिएका गाडी चढेर छापामारहरू गुल्मीतिर लागे। रात घरको कोलाहलबाट त्रसित तान्सेनवासी जनताहरूले बिहानको 10 बजेसम्म पनि आफ्ना पसल र घरका ढोका खोलेनन्। तिनीहरू झ्याल र ढोकाका चरहरूबाट बाहिरको संसार निहाल्दा भय आतंकित भए। वातावरण गोली र बारूद अनि बमको धुवाले ढाकिएको थियो। तान्सेन दरबार र सरकारी कार्यालयका भवनहरू जलेर खरानी हुँदै थिए। तिनीहरूबाट आगोका लप्काहरू उड्दै झर्दै थिए। सेनाको ब्यारेक ध्वस्त भएकोमा मानिसहरूले सन्तोष माने, कारण सेनाका जवानहरूले तिनीहरूलाई बिना कारण कैयौं चोटि शारीरिक र मानसिक यातना दिएका थिए। चेलीबेटीहरूमाथि यौन दुर्व्यवहार गरेका थिए। कतिपयले ऐतिहासिक दरबार समेत भग्न अवशेषमा परिणत भएकोमा दुःख व्यक्त गरे भने जातोमा मकै पिस्दा मकै मात्र होइन घुन पनि पिसिन्छ भन्थे। आज आफ्नै आँखाले देख्न पाइयो भन्ने प्रतिक्रिया दिए। पाल्पा आक्रमणको धक्काले सामन्ती राज्य सत्ताका जरा खलबलिए। राज्य सत्ताका हर्ताकर्ताहरूले निभ्ने बेलामा बत्ती चरको बले जस्तै दमन र हत्यालाई झन तीव्र बनाए। तिनीहरूले पुलिकलाई सिध्याउनुपर्छ भनी सञ्चार माध्यमहरूमा वक्तव्य दिन थाले। तथापि पुलिकको अभियान कैयौं कीर्तिमान कायम गर्दै अगाडि बढिरह्यो। उसले युद्धका क्रममा कैयौं पुराना साथीहरू गुमायो। कैयौं जनताहरू आफ्नो चिता आफै बोकेर उसको अभियानमा लामबद्ध भएका थिए। जनताको साथ र समर्थन उसले पाइने रह्यो। कतिपय घटनाहरू यन्त्रवत घटिरहेका थिए। ऊ आफ्नो लडाईँलाई देवासुर संग्राममा देवता र असुरहरूका बीच भएको लडाईँसँग तुलना गर्दथ्यो। पुलिकका बारेमा विभिन्न अड्कल काट्न थालियो। कसै कसैले उसलाई दरबारको मान्छे हो भने कोहीले पुलिक भन्ने कोही व्यक्ति नै छैन भन्ने अनुमान लगाए। कतिले उसलाई एउटा राक्षसी प्रवृत्ति भएको तानाशाहका रूपमा पनि चित्रित गरे। ऊ मान्छेको चेतना र विचार अनुसार विभिन्न रूप र चरित्रका रूपमा चिनिन थाल्यो। यस्तो लाग्दथ्यो ऊ कुनै एक पौराणिक कथाको पात्र हो। उसका बारेमा जान्ने र बुझ्ने उत्सुकता मान्छेमा तीव्र रूपमा बढिरहेको थियो। मान्छेहरूले सोचे, आखिर ऊ कस्तो छ होला, उसको अनुहार पनि हाम्रै जस्तो छ होला, सायद ऊ डरलाग्दा दारी जुङ्गा पालेको लामो लामो कपाल भएको एउटा कुरूप विभत्स र भयानक आकृति भएको राक्षस जस्तो हुनुपर्दछ, वा ऊ निर्गुण निराकार अस्तित्वहीन। दिन परदिन पुलिकको चर्चा परिचर्चा देश विदेशमा बढ्दै जान थाल्यो। प्रतिक्रियावादी शक्ति राष्ट्रहरूले उसका विरुद्ध इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरे। उसको अभियानलाई कसैले रोक्न सकेन। भलै कतिपय पात्रहरू यात्राकै क्रममा पलायन पनि हुँदै गएका किन नहुन्, जेसुकै भए पनि नयाँ पात्रहरूले पुरानोको ठाउँ लिँदै पनि गए। बलिदानको उच्च कीर्तिमान कायम भयो भने जनताको ठूलो पंक्तिले आफ्नो स्पष्ट कित्ताकाट गरिरहेको थियो। गृह युद्धले प्रतिक्रियावादी सामन्ती सत्तामा आन्तरिक द्वन्द्व चर्कँदै गयो। विद्रोहीहरूलाई कसरी तह लगाउने भन्ने विषयमा दरबारिया शक्तिमा गम्भीर झगडाहरू हुन थाले। तुलनात्मक रूपमा केही व्यावहारिक र राजनीतिक सुझबुझ भएको एउटा पक्ष सम्भव भएसम्म सेनालाई प्रत्यक्ष रूपमा परिचालन नगरी सामान्य दबावबाट वार्ता गराएर समस्या समाधान गर्ने पक्षमा थियो भने अर्को पक्ष सेना परिचालन गरेर मानव संहार गरी सत्ता टिकाउने पक्षमा थियो। सामन्ती सत्ता द्वन्द बढ्दै जाँदा त्यो आम नरसंहारमा परिणत हुन पुग्यो। विक्रम सम्म 2058 जेठ 19 गति राति 11:30 बजे घटेको दरबार हत्याकाण्ड सामन्ती सत्तामा भएको संकटको उत्कर्ष रूप थियो। दरबार हत्याकाण्डको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रसारित भएपछि देशैभरि गम्भीर सन्तास फैलियो। खुल्ला राजनीति गरिरहेका पुँजीवादी दलका शीर्ष नेताहरूको समेत हत्या भएको तथा आम गिरफ्तारी भएका जस्ता अफवाहले जनमानस आतंकित बन्यो। कहीँ कतैबाट कुनै पनि प्रतिक्रिया आएन। यद्यपि हत्या गरिएका राजाका समर्थकहरूले शिर मुण्डन गरेर धार्मिक प्रतिक्रिया जनाए। तिनीहरूका मुण्डित शिरमा प्रहरीले गोर्खे लौरी बजार्ने अभियानलाई तीव्र बनाए। जेठ 20 गते साँझ पुलिकले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्यो। दरबार हत्याकाण्ड एक सुनियोजित घटना हो। यसबाट शाही सत्तामा कति संकट पैदा भएको छ भन्ने कुरा प्रष्ट हुन्छ। यस हत्याकाण्डको अन्तर्यमा आम नरसंहारको योजना छिपेको छ। यसले जनतामा राजतन्त्रका बारेमा बचे खुचेको भ्रम पनि समाप्त भएको छ। वास्तवमा सैद्धान्तिक र सारगत रूपमा प्रजातन्त्र यसै हत्याकाण्डसँगै समाप्त भइसकेको छ। त्यसलाई व्यावहारिक रूपमा लागू गराउनु हामी क्रान्तिकारीहरूको दायित्व हो। तसर्थ हाम्रो पार्टी सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा यस घटनाबाट विचलित नभई अझ उच्च मनोबल र साहसका साथ प्रतिरोध अभियानमा विगतमा जस्तै साथ दिन हार्दिक आह्वान गर्दछ। दरबारमा नरमपन्थीको अवसान भएपछि विद्रोहीमाथिको दमन अझ तीव्र बन्यो। स्थिति अझ जटिल र चुनौतीपूर्ण भएपछि पुलिकले नकारात्मक परिस्थितिबाट सकारात्मक परिणाम निकाल्ने रणनीतिका साथ दरबार हत्याकाण्डको विपक्षमा भएको जनमतलाई आफ्नो पक्षमा ल्याउने विकल्पलाई सफलतापूर्वक अवलम्बन गर्यो। उसले यसै रणनीति अनुसार देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई गोलबद्ध गरी संकटग्रस्त शाही सत्तामाथि अन्तिम प्रहार गर्ने योजना बनायो। यो योजना लागू गर्ने क्रममा उसलाई अभूतपूर्व सफलता मिल्यो। नयाँ चरणमा सुरु भएको विद्रोहले समाजमा विद्यमान हरेक आन्तरिक द्वन्द्वलाई ह्वात्तै प्रकट गरिदियो। राज्य सत्ताबाट सयौं वर्षसम्म थिचोमिचो अन्याय र विभेदमा परेका जाति वर्ग लिङ्ग क्षेत्र धर्मका जनताहरू एक्कासी जुर्मुराएर उठे। उकुस मुकुस भएर छटपटाएर बसेको जनमानस वर्गीय युद्धका बहुविध रूपमा अभिव्यक्त हुन थाल्यो। वर्ग युद्धको प्रभाव हरेक क्षेत्रमा पर्यो। पितृ सत्ताको चरम दमनमा परेका शोषित पीडित महिलाहरू आफ्ना चुलो चौकाका सरजाम थन्क्याएर हातमा औजारहरू लिएर आफ्नो अस्तित्व र अस्मिता रक्षाका लागि युद्धमा सामेल भएका थिए। युगौंदेखि मान्छेको दर्जा पाउन नसकेका दलित समुदाय समानताका लागि आफ्ना आरन बन्द गरेर कुटो कोदालो हसिया हातमा लिएर युद्ध लड्न तयार भएका थिए। सदियौंदेखि क्षेत्रीय विभेदको शिकार बनेका मधेसी समुदाय आफ्नो परिचय र पहिचानका लागि मृत्यु वा मुक्ति भन्दै भाला खुकुरी र घरेलु औजार लिएर लडाईँमा सामेल भइरहेका थिए। सबै तह र तबकाका आम जनताको साथबाट पुलिकले विजय सन्निकट आएको महसुस गर्यो। उसका निम्ति युद्ध जित्नु मात्रै साध्य थिएन, अपितु युद्धका क्रममा जनताद्वारा अभिव्यक्त भएका इच्छा आकांक्षा आवश्यकता र वर्गीय सवालहरूलाई सम्बोधन गरी तिनीहरूको न्यायिक र वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने चुनौती उसका सामु खडा थियो। ऊ आफ्नो यस जिम्मेवारीप्रति निकै सचेत थियो। पुलिकले युद्धकै क्रममा भावी नेपालको स्पष्ट खाका कोरिसकेको थियो। उसले इतिहासका विभिन्न कालखण्डमा भएका वर्ग सङ्घर्षका परिणामबाट यो पाठ सिकेको थियो कि सङ्घर्ष गर्नु जति कठिन थियो त्योभन्दा बढी कठिन प्राप्त उपलब्धिहरूलाई दिगो बनाए तिनीहरूको सही व्यवस्थापन गर्नु थियो। उसले यस तथ्यलाई बुझेको थियो। भावी गन्तव्य उसका निम्ति उच्च सम्भावना र कठिन चुनौतीका बीच तय भएको थियो। रागिनी बेपत्ता भएको 3 महिना भइसकेको थियो। सामनाले उसको खोजी गर्ने कार्यमा कुनै कसर बाँकी राखेकी थिएन। उसले रागिनी पुलिकसँग गएकी भन्ने आशंका पनि गरेकी थिए, तर रागिनी सुखशैलमा हुर्के बढेकी थिए। उसका निम्ति युद्धमा हिँड्न कसरी सम्भव थियो होला र त्यसमा न कुनै खाने ठेगाना हुन्थ्यो न बस्ने नै। शिरमाथि मृत्युको कालो बादल मडारिरहन्थ्यो, गर्दनमाथि धारिलो तरबार झुन्डिरहेको हुन्थ्यो। सामना यस्तै तर्क वितर्क गरेर आत्तिन्थे। आफन्त र साथीभाइहरूले उसलाई रागिनीका बारेमा विभिन्न प्रश्नहरू सोध्थे, तर उसँग कुनै जवाफ थिएन। तिनीहरू मध्ये कसैले ऊ पहिलो गएकी हुनुपर्दछ भनेर होच्याए भने, कसैले अपहरण पो भएको थियो कि भने सामनाप्रति सहानुभूति देखाएका थिए, कसै कसैले त प्रेममा असफल भएका कारण आत्महत्या पो गरे कि भन्ने लक पनि काटेका थिए। रागिनीको वियोगमा सामनालाई असह्य पीडा भयो। उसले अकल्पनीय दुःख र अपमान सहेर रागिनीलाई हुर्काएकी थिए। जीवनको निधन भएपछि उसले घर परिवारबाट विभिन्न मानसिक र शारीरिक यातना सहेकी थिए। लोग्नेको मृत्युका कारण विक्षिप्त बनेकी सामनाले सासू ससुराले लोग्ने टोकेको अलग छिनाई भनी आरोप लगाउँदा झण्डैले आत्महत्या नगरेकी रागिनीको मायाले ऊ बाँचेकी थिए। लास जस्तै बनेको जीवनलाई रागिनीकै कारण उसले जुगाएकी थिए। मुठीभरिकी छोरीलाई च्यापेर सामनाले पुरुष प्रधान समाजको गिद्ध दृष्टिलाई छल्दै दिन बिताएकी थिए। जति दुःख र पीडा भए पनि उसलाई सान्त्वना दिने रागिनी नै थिए। ऊ बेपत्ता हुँदा सामनालाई ठूलो मानसिक आघात पर्यो। उसलाई रागिनीले त्यस्तो गर्ली जस्तो लागेको थिएन। उसको जीवनमा उसले जे नहोस् ठान्थे त्यही हुने गरेको थियो। पहिले उसले अति माया गर्ने बाबुलाई गुमाएकी थिए भने पछि लोग्नेको मृत्युले उसका सारा सपना चकनाचुर भएका थिए। उसले आफ्नो विपत्तिको कारण नियतिलाई दोष दिएकी थिए। जतिसुकै अकल्पनीय विपत्ति आइपरे पनि ऊ बाँचिरहेकी थिए, किनकि जीवनको पराय नै वियोग र वेदना बनेको थियो उसका लागि। हरेक पटक जब ऊ बाँच्ने साहस बटुल्थे, जीवनले ऊ माथि दागा धरेको थियो, धोका दिएको थियो, वियोग र वेदना दिएको थियो। उसले जीवन समाज र समयबाट अपेक्षा गर्ने कुरा केही बाँकी थिएन। सबै समाप्त भइसकेका थिए। कामुको सिसिफसको कथाको सिसिफस जस्तै अर्थहीन जीवन बाँचिरहेकी थिए ऊ। बाँच्नुको कारण ऊ स्वयंलाई थाहा थिएन। शरीर सास भरेको जीवनहीन मुडो भइसक्दा पनि ऊ बाँचेकै थिए, फगत बाँच्नका निम्ति बाँचेकी। उसलाई हरेक क्षण तीव्र विसङ्गति बोध हुन्थ्यो। सकम्बरीलाई जस्तै उसले रोजेर पाएको जीवन थिएन त्यो, उसका लागि जीवन बलात्कृत शिरीषको फूल जस्तै भएको थियो। झर्ना आतुर सुयोग वीर बनेको थियो उसलाई उसको समाज र ऊ बाँचेको समय। ऊ आफूभन्दा पनि गरुङ्गो ढुङ्गालाई जीवन रूपी पहाडको टुप्पोतिर धकेल्दा धकेल्दै जीवनबाटै भाग्न चाहन्थे, तर कि त पहाडको टुप्पो कि फेदी, जाने ठाउँ कतै थिएन। सामनाले हरेक प्रतिकूलता विसङ्गति र जीवनको अर्थहीनतालाई बोध गरेकी थिए, तर उसले पारिजातकी सकम्बरीले जस्तै मृत्युलाई रोजिन जतिसुकै मूल्यहीन भए पनि जीवनलाई रोजेकी थिए उसले, यद्यपि किन ऊ जान्दैन थिए। रागिनीलाई खोज्ने हरेक प्रयास असफल भएपछि सामनाले उसको नाम हुलिया र फोटोसहित रेडियो, टिभी, प्रहरी र पत्र पत्रिकामा सूचना दिए। उसले रागिनीलाई सन्देश पनि पठाए, छोरी रागिनी, म तिम्रो वियोगमा जीवन र मृत्युका बीच सङ्घर्ष गरिरहेकी छु, मैले कुनै गल्ती गरेकी भए मलाई माफ गर, तुरन्त घर फर्क आमा सामना। पुलिसले रागिनी आतंककारी समूहमा लागेको आशंका व्यक्त गरे। सामनालाई छोरी जिउँदैछ कि भन्ने आशाले बाँच्ने प्रेरणा प्राप्त भइरहेको थियो। उता कलावतीको पीडा झन चर्को थियो। पुलिकका बारेमा नाना थरीका कुराहरू सुन्दा सुन्दै उनी निकै शिथिल बनेकी थिइन्। रेडियोबाट आतंककारीको नाइकीको दोहोरो भिडन्तमा मृत्यु जस्ता समाचार सुन्दा कलावतीको छाती चिरिएर आउँथ्यो। उनलाई छोराको मुखै हेर्न नपाई मर्छु कि भन्ने चिन्ताले सताउँथ्यो। उनलाई चिन्तै चिन्ताले मुटुको रोग लागेको थियो। उनी अनेक तर्कना गरेर रात बिताउँथिन्, आँखा झिमिक्क पनि नपारी। उनका अरू पनि छोराछोरीहरू थिए तर कोही पनि साथमा थिएनन्। पुलिक जेठो थियो, माइलो र कान्छो छोरो मुगलान पसेको 5 वर्ष पुगिसक्दा पनि कुनै खबर आएको थिएन। जेठोको कुन दिन अशुभ खबर आउने हो भन्ने आशंकाले उनको मातृ हृदय छिया छिया हुन्थ्यो। 4 बहिनी छोरीहरू घरबारे भइसकेका थिए, कोही तराई गएका थिए भने कोही भारत पसेका थिए परिवार सहित। कलावतीले भने पुलिकको बाटो हेरेर प्राण धानेकी थिइन्। रामप्रसाद कलावतीलाई सम्झाउने गर्थे, हेर पुलिकी आमा, हाम्रो छोरो ठूलो मान्छे भइसकेको छ, ऊ एक दिन संसार जितेर हामीलाई मुक्त गराउन फर्कनेछ, हामीले यस्तो पौरखी छोरो पाएर गौरव गर्नुपर्छ, शोक गर्नु हुँदैन, त भाग्यमानी रहेछेस्, तेरो कोखीको घाउले हामीलाई मात्र होइन यो देशका सबै दुखी दरिद्र र शोषित पीडितलाई न्याय दिलाउनेछ, यो देशलाई सबैका निम्ति बस्न लायक बनाउनेछ। यदि तैँले हरेस खाइस भने उसले साहस गुमाउनेछ, ऊ कमजोर हुनेछ अनि हाम्रो सपना तुहिनेछ। कलावती, तैँले हिम्मत हार्नु हुँदैन, तैँले ती तमाम आमाहरूका ठाउँमा आफूलाई राखेर हेर त, जसले आफ्ना श्रीमान र छोराछोरीहरू युद्धमा गुमाएर पनि गरिबहरूको मुक्तिका निम्ति मिठो सपना देखेर बाँचिरहेका छन्। हाम्रो छोरो त दिन प्रतिदिन सफलताको शिखर चढ्दैछ, हुनसक्छ ऊ पनि देश र जनताका निम्ति शहीद होस्, त्यतिखेर उसले उठाएको क्रान्तिको झण्डा अर्कोले उचाल्नेछ, त्यतिखेर हामी युद्धमा लडिरहेका सम्पूर्ण नेपाली छोराछोरीहरूलाई आफ्नो छोराछोरी ठानी गरिबको शासन नआएसम्म बाँच्नुपर्छ, शोषकको सर्वनाश भएको हेर्न। कलावती केही बोलिनन्, अरू मनमनै भनिन्, होइन यी बुढाले यति धेरै कुरा कहाँबाट सिके। कलावतीले छोरो विजयी भएर आउने आशामा बाँच्ने निधो गरेकी थिइन्। पुलिक युद्धका नयाँ नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढिरह्यो। उसले सामन्ती शासनको मुटुमा नै हमला गर्ने योजना बनायो। द्वन्द्वले उसको पार्टीमा पनि विभिन्न विचारहरूलाई जन्माउँदै थियो। तिनीहरूमध्ये 3 विचारहरू बहसमा अगाडि आएका थिए। एउटा पक्ष राष्ट्रियता खतरामा परेको बेलामा सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई गोलबद्ध गरी राष्ट्रियताको लडाईँ लड्नुपर्छ भन्ने मान्यता राख्दथ्यो। अर्को विचार, सामन्ती सत्ताका आसेपासेहरू राष्ट्रवादी हुन सक्दैनन्, तसर्थ तिनका विरुद्धमा रहेका सबै शक्तिहरू बीच सहकार्य गरी गणतन्त्र स्थापना गरेर अगाडि बढ्नुपर्छ भन्ने थियो। अर्को धार, सबै विरोधीहरूलाई सशस्त्र युद्धबाट पराजित गरी जनतन्त्र स्थापना गर्नुपर्दछ भन्ने मान्यता राख्दथ्यो। पुलिकले दोस्रो विचारलाई कार्यनीतिका रूपमा र तेस्रो धारलाई रणनीतिका रूपमा लागू गर्ने योजना बनायो। उसले सामन्ती राजतन्त्रका विरोधी शक्तिहरूसँग कार्यगत एकता गरेर क्रान्तिलाई नयाँ चरणमा उचाल्ने योजना बनायो। उसले सशस्त्र युद्ध र सहरिया विद्रोहको संयोजन गरी राजतन्त्रलाई हटाउने कार्यनीति अगाडि सार्यो। उसको प्रस्तावलाई अरू पुँजीवादी पार्टीहरूले पनि स्वीकार गरे। पुलिकले आफ्नो सशस्त्र फौजी आक्रमणलाई एकतर्फी रूपमा स्थगित गरी तत्कालीन वैधानिक शक्तिहरूका आवरणमा आफ्ना नेता कार्यकर्ताहरूलाई सहरी आन्दोलनमा सहभागी गरायो। शान्तिपूर्ण रूपमा आह्वान गरिएको आन्दोलनमा लाखौं करोडौं न्यायप्रेमी जनताहरू सड़कमा ओर्लिए। यस आन्दोलनमा सबै तह तबका पेसा क्षेत्र लिङ्गका नागरिकहरू हातमा घरेलु औजारहरू लिएर सड़कमा इन्कलाब जिन्दाबाद, गणतन्त्र जिन्दाबाद, सामन्ती राजतन्त्र मुर्दाबाद भन्दै कोर्लिए। लाखौं गाउँले जनताहरू पटपटी फुटेका पैताला र दश ठाउँमा फाटेका लुगामा खाली खुट्टाले घण्टौं हिँडेर सहर ओर्लिएका थिए। शान्तिपूर्ण जनविद्रोहमा सहभागी हुन रामप्रसाद पनि विद्रोहमा सहभागी भएका थिए। रामप्रसाद 2046 सालको आन्दोलनमा पनि सहभागी भएका थिए। त्यस आन्दोलनले आफू र आफू जस्ता जनताको जीवनमा कुनै फरक नपारेको हुनाले कतै यस आन्दोलनमा पनि नेताहरूले जनतालाई धोका दिन्छन् कि भन्ने आशंका गरेका थिए उनले। नेताहरूले फेरि पनि जनताको त्याग र बलिदानलाई केवल सत्ता र सम्पत्ति प्राप्त गर्ने भर्याङ बनाउने त होइनन् भन्ने उनको आशंका। यद्यपि यसपटक उनी केही बढी नै आशावादी थिए, कारण पुलिक पनि त्यस विद्रोहमा सहभागी थियो। भूमिगत रूपमै उसले त्यसको नेतृत्व गरिरहेको थियो। उसले सम्पूर्ण न्यायप्रेमी जनताहरूलाई विद्रोहमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको थियो। रामप्रसाद पुलिकप्रति विश्वस्त थिए। शाही शासन ढलाउने आन्दोलन दिन प्रतिदिन इतिहासका सबै कीर्तिमानलाई तोड्दै अगाडि बढ्यो। नयाँ इतिहास रच्दै नयाँ कीर्तिमान कायम गर्दै कैयौं नेता कार्यकर्ता र सर्वसाधारण जनताहरू गिरफ्तार भएका थिए। सयौं घाइते र दर्जनौं शहीद भएका थिए। रामप्रसादले त्यति धेरै मान्छे पहिले कहिले देखेका थिएनन्। हजारौं जनताहरू राता झण्डा बोकेर पोखराको चाइना पुलको बाटो हुँदै सेनाको निषेधाज्ञा तोड्न हाते साङ्लो बनाएर मृत्युलाई चुनौती दिँदै थिए। अगाडिको मोर्चामा ढकाल सरको नेतृत्वमा शिक्षक बुद्धिजीवीहरूको टोली राता ब्यानर लिएर कसिला मुठी उठाउँदै अगाडि बढ्दै थियो। दोस्रो पंक्तिमा महिलाहरूको समूह थियो। रामप्रसाद तेस्रो पंक्तिमा थिए। अगाडिबाट सेनाको कमान्डरले आदेश दियो, खबरदार अगाडि नबढ, गोली हान्ने आदेश छ। यताबाट पनि जवाफी हुङ्कार गर्जियो, नेपाली आमाका सन्तान हौ भने सयौं छाती तयार छन्, ढोक गोली तर सामन्ती राजशाहीको चिहान खनेरै छाड्छौं। जतिसुकै निर्दयी भने पनि सेना र पुलिसको मनभित्र पनि नेपालीको मन हुँदो रहेछ, मान्छेको मन हुँदो रहेछ। उनीहरूले अधिकारका लागि विद्रोहमा उत्रिएका निशस्त्र जनतालाई गोली हान्ने आँट गरेनन्। रोकिए तथापि दुवैतिरबाट संयम नअपनाइएको भए हजारौं नागरिकको मृत्यु हुन सक्थ्यो। मानव अधिकारवादी कार्यकर्ताहरूको सूझबुझ पूर्ण मध्यस्थताका कारण सेनाको टोली पछाडि हट्यो, जनताको सागर अगाडि बढ्यो। सामन्ती राजतन्त्र मुर्दाबाज, जनताको संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद नारा घन्काउँदै संसारै हल्लाउने गरी उर्लिएको जनसागरले सामन्ती शासकलाई सोच्न बाध्य पार्यो। आखिर जनताको बलका अगाडि सैन्य बल कति समय टिक्न सक्थ्यो र हजार प्रयासका बावजुद साम दाम दण्ड भेद सबै असफल भएपछि राजशाहीले आफू नाङ्गो भएको बल्ल देख्यो। सायद ऊ सत्ताको भाङ खाएर मधोस भई चिर निन्द्रामा लम्पसार परेको थियो। जनताले कम्पारो फुट्ने गरी थप्पड बजाउँदा ऊ कुम्भकर्ण आकाशै खस्ने गरी बाजा बजाएपछि ब्युजे झैँ ब्युजेको थियो। हुनसक्छ उसले फ्रान्सेली तानासाह जर्ज लुइसलाई जनताले शिरच्छेदन गरी टाउको सडकमा फुटबल खेलेको सम्झेको हुनुपर्छ, कतै आफ्नो पनि त्यही हविगत नहोस् भनेर। तानासाहहरूले जतिसुकै नृशंस हत्या गरे पनि, दमन र आतंक मचाए पनि जनताका अगाडि घुँडा टेकेको इतिहास जीवितै छ। नेपाली तानासाह कसरी अपवाद बन्न सक्थ्यो र उसले पनि जनताका अगाडि आत्मसमर्पण गर्यो। जनअग्निले दिएको निर्वासनलाई स्वीकार गर्ने शर्तसहित ऊ बाँच्न पाउने भयो। कैयौं वर्ष भूमिगत भएका नेता कार्यकर्ताहरू आजाद भए। पिजडामा पखेटा बाँधेर थुनिएका स्वतन्त्रता सेनानी पंक्षीहरू पखेटा फटफटाएर उन्मुक्त भई उड्न थाले स्वतन्त्रताको आकाशमा। कुनै अवरोध बिना हावाको बुई चढ्दै सारा जडता र बन्धनहरूलाई तोड्ने लक्ष्यका साथ माखे साङ्लोले बाँधिएका पाउहरूलाई मुक्त गरी माछी जस्तै चाल्दै अविदितको सागर यात्रामा हजारौं मनहरू मिठो निन्द्रा निदाउन जंगलबाट फर्के सहर र गाउँतिर आफूले कल्पेको संसार निर्माण गर्न, आफूले खनेको स्वर्ग जाने बाटोमा उन्मुक्त स्वतन्त्रताको काफल टिप्दै खाँदै अनि इतिहासले थोपरेका विभेदका तगाराका गरालाहरू भाँच्दै। दस वर्षभन्दा बढी समयसम्म मुक्त आकाशमुनि खुल्ला रूपमा हिँड्न नपाएको पुलिक पनि आजादीको पंख फिजाएर हिँड्दै थियो। उसले मुक्त आकाशमुनि आजाद जनताहरूलाई खुल्ला मञ्चमा सम्बोधन गरी आफू सार्वजनिक भएको घोषणा गर्दै थियो। आफूमाथि गरिएका विभिन्न अड्कलबाजीहरूलाई प्रष्ट पार्दै थियो। आफूमाथिका भ्रमहरूलाई चिर्दै थियो। काल्पनिक कथाहरूलाई गलत साबित गर्दै उसको लडाईँले नयाँ चरण पार गर्दै थियो। नयाँ रूप, गति र चरण। गहुँगोरो वर्ण, अग्लो कद, निधारबाट माथि फर्काएर कोरिएको चिल्लो कालो कपाल, झपक्क गाला ढाकेका काला दारी, चम्किला आँखा, दृढ़ संकल्प र आत्मविश्वासले भरिएको एकाग्र दृष्टि, केही गम्भीर, केही प्रफुल्ल मुख मुद्रा लिएर जब पुलिक दाहिने हातको मुठी उचाल्दै खुल्ला मञ्चको खुड्किलो उक्लियो, तब हजारौं जोडी हातहरूले आकाशै गुन्जिने गरी परर ताली बजाए। उसले दुवै हात हल्लाएर उपस्थित न्यायप्रेमी जनताहरूलाई अभिवादन गर्दा आकाशबाट उसको स्वागतार्थ पुष्पार्पण भयो। धरतीले मन बिछ्याएर युग जितेको स्वागत गरिरह्यो। पुलिकले उद्वेलित भीड़लाई शान्त हुन आग्रह गर्दै पहिलो सार्वजनिक सम्बोधन गर्यो। आदरणीय बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूलाई हृदयदेखि नै अभिवादन गर्दछु। तपाईँहरूको न्यानो माया, अदम्य साहस तथा नेपाल आमाका सर्वोच्च सन्तानहरूको अमूल्य बलिदानका कारण आज हामीले यो दिन देख्न पाएका छौँ। म यहाँहरूको अगाडि सशरीर उभिन पाएको छु। यस क्षणमा म ती सबै महान शहीदहरूलाई हार्दिक अभिवादन गर्न चाहन्छु, सम्मान प्रकट गर्न चाहन्छु। साथै तपाईँहरू न्यायप्रेमी जनताहरूलाई म यस विजयका लागि बधाई ज्ञापन पनि गर्दछु। तपाईँ हाम्रो सपना आंशिक रूपमा नै भए पनि आज पूरा भएको छ। भनिन्छ, संसारमा सबभन्दा बलवान समय हुन्छ। समयको गतिलाई पक्रन नसक्नेहरू त्यसको आधी बेहरीसँगै बढारिन्छन्, पाखा लाग्छन्। हामी समयको गतिलाई पक्रिएर त्यसलाई आफू अनुकूल बहाउने अभियानमा छौँ। समयको बहावलाई आफू अनुकूल धारमा बहाउने क्रममा हामीले धेरै बलिदान गर्नु पर्यो। यस अभियानमा हाम्रा हजारौँ नवयुवक र नवयौवनहरूको आलो रगतले यो धरती भिज्यो। हजारौँ सही योद्धाहरूलाई आतताईहरूले बेपत्ता बनाए। कैयौँ फुलका मुना जस्ता हाम्रा छोराछोरीहरू टुहरा भए। कैयौँ काख रित्तिए, कैयौँ सिउँदो उजाडिए, कैयौँ परिवारजन आफन्तको वियोगमा पीडाको सागरमा डुबे। यस उपलब्धिमा तपाईँहरूको रगत मिसिएको छ, हाम्रो रगत मिसिएको छ। यही दिन प्राप्ति गर्नका लागि शोषित पीडित जनको रगतले नदी बग्ने धरतीमा रातो बाढी उर्लियो। त्यस क्रममा हामीले ठूलो क्षति बेहोर्नु पर्यो। हामीले यसको मूल्य चुकाउने कसम खाएका छौँ। हाम्रा निम्ति मृत्यु वा मुक्ति बाहेक अन्य विकल्प छैन। हामीले द्वन्द्वका चहराइरहेका आला घाउहरूमा मलम लगाउनु पर्दछ। सारा शहीदहरूका सपना पूरा गर्नुपर्दछ। यो मुलुकमा जन्मसिद्ध अधिकारको आडमा जनताको थाप्लोमाथि बुट बजार्ने सामन्ती सत्तालाई समाप्त पार्न अझै बाँकी छ। अब यहाँ न कोही कसैको दास हुनेछ, न कोही कसैको मालिक नै। अब सबैको मान सम्मान र अधिकार बराबर हुनेछ। सबको मालिक स्वयं। बस तपाईँहरू भन्नुहोला, यो कसरी सम्भव छ भनेर। तर यो सम्भव छ। केवल खाँचो छ व्यक्तिगत स्वार्थको अन्त्य र नवीन चेतनाको व्यावहारिक आविर्भाव, जुन जनताबाट सिकेर जनतालाई सिकाउने दर्शनबाट प्रेरित हुन्छ। उसले दस वर्षभित्रमा देशलाई एसियाकै सबभन्दा विकसित मुलुक बनाउने योजनाहरू प्रस्तुत गर्यो। उसका भावी योजनाहरूलाई जनताले ताली बजाएर अनुमोदन गरे। कलावती र रामप्रसादले पुलिकको भाषण रेडियोबाट सुने। उनीहरूले आफ्नो छोरो त्यति ठूलो मान्छे भएकोमा हर्ष व्यक्त गरे। खुसीले उनीहरूको भुइँमा खुट्टो रहेन। रामप्रसादले अब भने सबैका सुदिन फिर्ने भए भनेर सन्तोषको सास फेरे। सधैँ सिकुवाको अँध्यारो कुनामा छाती अठ्याएर सुतिरहने कलावतीले उठेर पुलिकको पौरखका बारेमा कुरा गर्न थालेकी थिइन्। उनलाई छोराको मुख हेरेर मर्ने आफ्नो इच्छा पूरा हुने आशा पलाएर आयो। कलावतीको अनुहारमा देखा परेको कान्तिले रामप्रसाद प्रफुल्ल भएका थिए। उनी फरक फुरुक यताउति हिँड्न थालेकी थिइन्। उनको मनबाट हराउँदै गएको जिजी विषा बिस्तारै फर्कँदै थियो। त्यति लामो समयसम्म औषधि खाँदा पनि बिसको उन्नाइस नभएको उनको व्यथा जादुको छडीले झैँ निको हुँदै गएको थियो। कलावतीले रामप्रसादलाई खाना पकाएर खाना दिन थालिन्। उनले बिस्तारा छाडेको एक हप्ता भइसकेको थियो। घरमा मान्छेहरूको भिड लाग्न थालेको थियो पुलिकका बारेमा कुराकानी गर्न भनेर। मान्छेहरू भन्थे, कस्तो हिम्मतदार रहेछ, चमत्कार नै गरे पुलिकले त। यस्तो गाउँठाउँमा जन्मे हुर्केको गरिब गुरुवाको छोराले यत्रो परिवर्तन गराउला भनेर हामीले त सपना पनि चिताएका थिएनौँ। कमल हिलानै फुल्छ भन्थे, हो रहेछ। यिनीहरूले ढिँडो रोटो खोले खाएर हुर्काएको छोरो आज संसार विजेता भयो। कलावतीको कोखलाई मान्नै पर्छ। रामप्रसाद पुलिकको प्रशंसा सुनेर मक्ख पर्थे। उनी पुलिकले आफ्नो नाम जस्तै काम गर्ने भयो भनेर अत्यन्त खुसी भएका थिए। हो प्रियजन, युद्ध र आन्दोलनपछि आएको शान्तिले सबैलाई खुसी बनाउँछ। जसरी पुलिकका आमा बाबु पनि खुसी भएका थिए, आम नेपाली जनता नयाँ नेपालको सपना देखेर खुसी भएका थिए। यद्यपि ती खुसीहरूले संस्थागत रूप प्राप्त गर्न अझै पनि बाँकी छन्। यथार्थमा जनताको व्यावहारिक जीवनमा खुसीको बहार ल्याउन अझै पनि बाँकी छन्। नेपाली जनताले चाहे जस्तो संविधान नबनेसम्म र त्यो संविधानको कडाईका साथ लागू नभएसम्म र आम जनताले अनुभूत गर्ने गरी विकास निर्माणका योजनाहरू हाम्रा घर वरिपरि, हाम्रा आँगन वरिपरि, हाम्रा बस्ती भरे नछाएसम्म पक्कै पनि त्यो सपनाले अझै साकार रूप लिएको अनुभूत गर्न सकिँदैन। त्यही सपना देख्ने स्वप्न जीवीको एउटा कथा हो पुलिक उपन्यास, उपन्यासकार नवराज ढकालको। उपन्यासकार नवराज ढकालको उपन्यासलाई क्रमशः शब्द शिविरमा हामी वाचन गरिराखेका छौँ। तपाईँलाई कस्तो लागेको छ हामी निरन्तर सोधिराखेका पनि छौँ। तपाईँको मनमा लागेका जिज्ञासा, सुझाव वा प्रतिक्रियाहरू लेखेर पठाउनका लागि हामी अनुरोध गर्छौँ, जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर RBFM टाइप गर्नुपर्ने हुन्छ र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस्। RUPINDRA रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर 2426 पठाउन अनुरोध गर्छौँ। यसमा तपाईँले उपन्यासकार नवराज ढकाल प्रतिका जिज्ञासाहरू पनि राख्न सक्नुहुन्छ, शब्द शिविरका प्रतिका टिप्पणीहरू पनि राख्न सक्नुहुन्छ, अथवा तपाईँ इमेल गर्न चाहनुहुन्छ भने हाम्रो आफ्नै इमेल ठेगाना पनि छ शब्द शिविर SHABDASHIVIR shabdashibir@gmail.com को ठेगाना पनि प्रयोग गर्न सक्नुहुन्छ। प्रियजन, शब्द शिविर आजदेखि तपाईँ युवा साहित्यकार अर्जुन दृष्टि पौडेलले निर्माण गर्नुभएको ब्लगबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले www.arjundristi.blogspot.com लगन गर्नुपर्ने हुन्छ। प्रियजन, यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र उपन्यासकार नवराज ढकालप्रति पनि फेरि एकचोटि साहित्यिक सलाम व्यक्त गर्दै आगामी शुक्रबार अर्थात् भोलि राति सभा 9 बजे कार्यक्रम सिर्जना मञ्च र आगामी बिहिबार राति सभा 9 बजे कार्यक्रम शब्द शिविरमा उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचनसँगै भेटिनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु। नमस्ते, शुभरात्री।